नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभाको समानुपातिको सीट तत्काल बाँडफाँड गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको आग्रह। आयोगले परिणाम सार्वजनिक नगर्दा देश बन्धक बनेको भनाई।
रामेछापमा जातीय विभेद गर्ने चारजनालाई अदालतद्वारा जनै 2,000 रुपियाँ जरिवाना, पीड़ितलाई 25,000 रुपियाँ क्षतिपूर्ति भराउने फैसला।
विभिन्न कार्यक्रम गरी 5 राष्ट्रिय ढाका टोपी दिवस मनाइयो। सबै पोसाकको सम्मान गर्दै धोती दिवस पनि मनाउनु पर्ने माग बढ्दो।
टोपी दिवस मात्र नभएर धोती दिवस पनि हो र हामीले सबैजना मिलेर संरक्षण र सम्वर्धन गर्नुपर्छ।
सबै आणविक हतियारको स्विच आफ्नै टेबलमा रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी। जुनसुकै बेला आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी।
र महिला लिग फुटबलमा एपीएफ र आर्मीको फराकिलो जित, मध्यपश्चिम विरूद्ध एपीएफको 26 गोल।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभाको समानुपातिक तर्फको सीट तत्काल बाँडफाँड गर्न वाम गठबन्धनले निर्वाचन आयोगको ध्यान आकर्षण गराएको छ। आयोगले राष्ट्रिय सभाको गठनपछि मात्रै समानुपातिक सीट निर्धारण गर्ने बताइरहेका बेला वाम गठबन्धनका नेताहरूले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आयोगलाई आज औपचारिक आग्रह गरेका छन्। एमाले र माओवादीका दोस्रो तहका नेताहरूले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवलाई भेटेर समानुपातिक परिणाम तत्काल सार्वजनिक गर्न ध्यान आकर्षण गराएका हुन्। वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव अघि नै समानुपातिकको सीट निर्धारण गर्न कुनै कानूनी र संवैधानिक अडचन नरहेको जिक्र समेत गरेको छ। मतगणना सकिएको 3 हप्तासम्म परिणाम सार्वजनिक नगर्दा ताजा जनादेशको अवमूल्यन भएको भन्दै आयोगको ध्यान आकर्षण गराएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो।
हाम्रो तर्फबाट जोरदार रूपमा प्रतिनिधि सभाको निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गरियोस् र सँगसँगै हामीले के पनि स्मरण गराएका छौं भने जनताले यत्रो ठूलो आन्दोलनबाट प्राप्त गरेको राजनीतिक अधिकारलाई अभ्यास गरेर यत्रो परिणाम दिइसकेपछि कुनै पनि निकायले त्यो परिणामलाई बाहिर नल्याएर एक ठाउँमा थुपारिराखेको छ भनेर असीमित समय यदि उसले खर्च गर्ने हो भने जो राजनीतिक दलहरू जनताको जनादेश प्राप्त गरेर आइसकेका छन् उनीहरूले पनि लामो समयसम्म त्यो प्रतीक्षा गर्नुपर्ने अवस्था यदि सिर्जना गरियो भने उनीहरूको प्रतिक्रिया के हुन सक्छ।
कांग्रेसले भने राष्ट्रिय सभाको गठनपछि मात्रै नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ। वाम गठबन्धनका नेता जानु अघि एमाले भातृ संगठन र माओवादी भातृ संगठनले पनि निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको मत परिणाम सार्वजनिक गर्न आयोगको ध्यान आकर्षण गराएका थिए।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावको मतगणना सकिएको 3 हप्ता बितिसक्दा समेत नयाँ सरकार बन्ने आधार तयार भएको छैन। राष्ट्रिय सभा चुनावमा कस्तो निर्वाचन प्रणाली अप्नाउने भन्ने विवाद बल्ल बल्ल अन्त्य भए पनि नयाँ सरकार कहिले भन्ने विषयमा बहस चलिरहेको छ। एमाले र माओवादीका नेताहरू राष्ट्रिय सभा गठन अघि नै सरकार बन्नुपर्ने बताइरहेका छन् भने कांग्रेस राष्ट्रिय सभाको चुनावपछि मात्रै सरकार बन्ने संवैधानिक प्रावधान रहेको जिकिर गरिरहेको छ। यस्तो अवस्थामा नयाँ सरकार गठनका विषयमा दलहरूबीच देखिएको विवाद राजनीतिक दाउपेच मात्र हो कि संवैधानिक पनि हो भनेर साथी प्रकाश ढकालले संवैधानिक कानूनविद डाक्टर चन्द्रकान्त गेवालीलाई सोध्नु भएको छ।
पहिलो त राजनीतिक दाउपेच नै हो भन्ने मलाई लाग्छ। त्यसभित्र चाहिँ संवैधानिक इस्युमा चाहिँ प्रश्न छ। संवैधानिक इस्यु प्रश्न नभएको भन्ने होइन। राजनीतिक दाउपेच अथवा राजनीतिक स्वार्थता अथवा स्वार्थमा मात्रै बढी चाहिँ केन्द्रित रह्यो। हिजो जति पनि विवाद आयो त्यो राजनीतिक स्वार्थमै बढी सन्दर्भ छ, सन्दर्भित सान्दर्भ देखिन्छ। किन भन्दाखेरि राजनीति कहाँ जोडियो भन्दाखेरि राष्ट्रिय सभा ऐनमा गएर जोडियो। त्यहाँ राष्ट्रिय सभा ऐनमा पहिला नै राष्ट्रिय सभा ऐन नल्याइकन राष्ट्रिय सभा गठन हुँदैन। राष्ट्रिय सभा नै संघीय संसदको एउटा पार्ट हो।
मुख्य राजनीतिक विषय राष्ट्रिय सभा गठन गरेर नयाँ सरकार बनाउने कि प्रतिनिधि सभालाई पूर्णता दिएर नयाँ सरकार बनाउने।
यसमा सरकार बनाउनलाई अब राष्ट्रिय सभा गठन गर्न पर्दैन भनेर जसले भन्नुहुन्छ त्यसमा चाहिँ के हुन्छ भन्दा जुनसुकै पार्टीले भन्नुहुन्छ भने त्यो संघीयतालाई नस्वीकार गरेको हुन्छ, समावेशितालाई स्वीकार नगरेको हुन्छ, संसदीय शासन पद्धतिभित्रको कार्यकारी प्रधानमन्त्रीलाई नस्वीकार गरेको ठहरिन्छ। तर यो संविधान त्यसो होइन, संविधानले राष्ट्रपति शासन पद्धतिलाई स्वीकार गरेन। यो चाहिँ सरकार चाहिँ राज्यसभा गठन नगरिकनै पहिला हुनुपर्छ भनेर भन्नुहुन्छ भने यो संविधानको घोर उल्लङ्घन हुन्छ। त्यसै कारणले मैले त के देख्छु भन्दाखेरि सरकार गठन गर्नलाई अब कुनै पनि संवैधानिक गतिरोध देखिँदैन।
जस्तै सरकार गठनमा चाहिँ प्रतिनिधि सभाका सदस्यले मात्र भोट हाल्छन् नि त, राष्ट्रिय सभाका सदस्यहरूले त भोट हाल्न पाउँदैन 59 जनाले, भनेपछि प्रतिनिधि सभाले मात्र सरकार बनाउन सक्नुपर्ने होइन र?
अब चाहिँ प्रतिनिधि सभाको पूर्णता पाउन राष्ट्रिय सभा गठन गर्नु अपरिहार्य हुन्छ। प्रतिनिधि सभा 165 को मात्रै प्रतिनिधि सभा होइन, त्यहाँ 110 सीट छ जहाँ चाहिँ समावेशी समानुपातिक प्रतित्व 110 भित्र हुन्छ। त्यो कसरी हुन्छ भन्दाखेरि 110 को पूर्णता राष्ट्रिय सभा गठन पछाडि मात्र हुन्छ। पहिलो संविधानको स्ट्रक्चर, संविधानको बनावट हेर्ने भने पहिला चाहिँ प्रतिनिधि सभा तर्फको 165 सीट जहाँ चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली छ त्यसबाट प्राप्त मात्रै चाहिँ 6 जना महिलाहरू प्राप्त भएको छ, निर्वाचित हुनुभएको छ। अब राष्ट्रिय सभा त्यस पछाडिको राष्ट्रिय सभा गठन गरेर भन्छ संविधानको स्ट्रक्चर हेर्ने भने
जेरी जस्तो झेलिएको संवैधानिक संरचनामा जलहरू चुकेका हुन्, जिनकि जना ताजा जनादेश आउने बित्तिकै सरकार गठन गर्न नसक्ने जुन अहिलेको गन्जागलको स्थिति छ नि।
यो गन्जागल हुँदै होइन, यो संहितामा यस्तै हुन्छ। एकात्म शासन पद्धति हो र, निरङ्कुश शासन पद्धति हो र, राष्ट्रपति शासन पद्धति हो र, प्रधानमन्त्री पद्धति हो र, होइन नि त। हामी समावेशिता भनेका छौँ, समावेशी गर्नलाई त लानु पर्यो नि सबैलाई, सबैलाई अवसर दिनु पर्दैन, अनि हामी प्रधानमन्त्री पद्धति जस्तो व्याख्या हुन्छ र।
तर यसमा चाहिँ एकाधर नेताहरूको के पनि तर्क सुनिन्छ भने जस्तै हामीले संसदीय अभ्यास चाहिँ अभ्यास गरेका हौं, संसदीय अभ्यास भनेको बहुमत लिएर आउने दल वा पार्टीले वा समूहले चाहिँ सरकार गठन गर्न पाउनुपर्छ, त्यस कारण यसमा चाहिँ यो कानूनी छिद्रहरूको बढी व्याख्या भयो।
अब कानूनी छिद्र हो भने उहाँ चाहिँ राजनीतिले संविधान बाललाई डोराउँछ भनेर हिँडे हुन्छ। अब राजनीतिलाई संविधान बालले डोराउने हो, संविधान त बनाइसक्नु सबैले, अब एउटा कममा पनि पालना गर्नु पर्यो।
राष्ट्रिय सभाले पूर्णता नपाए पनि प्रतिनिधि सभालाई पूर्णता दिने, प्रतिनिधि सभालाई पूर्णता दिइसकेपछि बहुमत जुटाउन सक्ने सदस्य वा चाहिँ बहुमत ल्याएको संसद दलको नेता चाहिँ प्रधानमन्त्री स्वत हुन्छन्, यसले शपथ ग्रहण पनि गर्नु पर्दैन भन्ने खालका तर्कहरू पनि छन्।
अब यो चाहिँ सड़कमा बहुमत देखाउने हो कि सदनमा हो? सड़कमा बहुमत देखाउने भने हाम्रो चाहिँ बानेश्वर सड़कमा चाहिँ ए हामीले बहुमत देखाउँ भनेर चाहिँ झण्डा हल्लाए भइगयो, राष्ट्रपतिले अनुमोदन गरिदिँदा हुन्छ। तर सदनमा बहुमत देखाउनु पर्ला नि त, सदनमा बहुमत देखाउने भनेको त संघीय सदन संसदको अधिवेशन बाहेक प्रतिनिधि सभाको अधिवेशन संविधानले परिकल्पना नै गरेन। यो कारण गर्दाखेरि संघीय संसदको अधिवेशन पहिलो पटक दुईटै राष्ट्रिय सभा र प्रतिनिधि सभाको परिकल्पना गर्यो। शपथ नलिइकन अधिवेशनमा पनि जान सक्दैन कुनै पनि प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य शपथ लिन पर्यो। शपथ लिएपछि बल्ल प्रतिनिधि सभा सदस्य भन्छ, प्रतिनिधि सभाको सदस्य त्यो प्रतिनिधि सभाले नचिन्ने मान्छेलाई निर्वाचन आयोगले प्रमाणपत्र दियो कुनै सड़कमा प्रधानमन्त्री भन्दै हिँडेर राष्ट्रले नियुक्ति गर्न मिल्ला र।
उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनविद डाक्टर चन्द्रकान्ता गेवाली। अब फेरि खबरकै सिलसिला, जिल्ला अदालत रामेछापले जातीय विभेद गर्ने 4 जनालाई जनै 2000 रूपियाँका दरले जरिवाना गर्ने र पीड़ितलाई 25,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। मन्दिरका पुजारीहरू छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकी तथा गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई जरिवाना गर्ने फैसला जिल्ला अदालत रामेछापले सुनाएको हो। रामेछापको गोकुलगंगा गाउँपालिकाको सिराकाली मन्दिरमा पूजा गर्न जाँदा मन्दिरका पुजारीहरू छत्रबहादुर र भीमबहादुर बुढाथोकीले कृष्णकुमार विश्वकर्मालाई 5,000 रूपियाँ तिराएका थिए। विश्वकर्माले तिरेको जरिवानाबाट मन्दिरमा रुद्री र पूजा लगाई मन्दिर चोख्याएर पुनः दैनिक पूजा आजा गरेपछि पीड़ितले 4 जना विरूद्ध रामेछाप जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो। अदालतको फैसलाले आफूले ढिलै भए पनि न्याय पाएको पीड़ित कृष्णकुमारले बताउनुभयो।
नेपाल राष्ट्र बैंकले तरलता अभाव कम गर्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई झण्डै 2.5 अर्ब रूपियाँ निक्षेप दिने भएको छ। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकलाई 1,85,41,00,000 रूपियाँ र ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूलाई 34,76,00,000 रूपियाँ एक वर्ष मुद्दती निक्षेप दिने भएको हो। ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि भने 11,59,00,000 रूपियाँ दिने राष्ट्र बैंकले जनाएको छ। यसका लागि मापदण्ड पूरा भएको बैंकले राष्ट्र बैंकको शर्त पूरा गरेर आफूले लिन चाहेको रकम तथा प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पर्सि 3 बजेभित्र सिलबन्दी दर भावपत्र फारम भरेर वित्त व्यवस्थापन विभागमा बुझाउन राष्ट्र बैंकले आग्रह गरेको छ। लगानी योग्य रकम अभाव हुन थालेपछि बैंकहरूले ब्याजदर बढ़ाएर निक्षेप लिँदै आएका छन्। बैंकहरूले पुरानो कर्जाको ब्याज समेत बढ़ाउन थालेका छनृ
नेपाल धितोपत्र बोर्ड सेवनले जलविद्युत कम्पनीलाई साधारण शेयर अर्थात आईपीओ निष्कासनमा कडाई गर्ने भएको छ। आर्थिक रूपमा समस्यामा परेका जलविद्युत कम्पनीले समेत नागरिकलाई गुमराहमा राखेर साधारण शेयर जारी गर्ने प्रवृत्ति बढेपछि बोर्डले जलविद्युत आयोजनाको प्रति मेगावट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधिका बारेमा प्रष्ट जानकारी दिन भनेको छ। शेयर मार्फत लगानीकर्ताले हालेको रकमको नाफा के कति समयमा हुने र त्यसको आधार के हुने भन्ने बारेमा पनि जानकारी दिन निर्देशन दिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो। सरकारले स्थानीय प्रभावितलाई 10% र आम नेपालीलाई 15% साधारण शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि जलविद्युत आयोजनाले शेयर दिने प्रचलन बढेको छ। अहिले 16 जलविद्युत कम्पनी शेयर जारी गर्ने तयारीमा छन्।
लगातार निराश हुँदै आएका लगानीकर्तालाई शेयर बजारले भने अंग्रेजी नयाँ वर्षको दिन खुशियाली दिएको छ। लगातार घटिरहेको शेयर बजार परिसूचक आज एकै दिन 44.22 अंकले बढेर 1434.80 बिन्दुमा पुगेको हो। कारोबार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाव बढेकाले शेयर बजार बढेको हो। बचत तथा मुद्दतीमा 12% भन्दा बढी ब्याज नदिने ब्याङ्कहरू बीचको सहमति, शेयर धितो राखेर दिने ऋणको सीमा बढाउने बारेमा लगानीकर्ता र ब्याङ्कहरू बीच भएको सकारात्मक छलफलले शेयर बजारमा सकारात्मक प्रभाव परेको हो। यस्तै नेपाल राष्ट्र ब्याङ्कले तरलता अभाव कम गर्न ब्याङ्क तथा वित्तीय संस्थालाई 2 अर्ब रूपियाँ दिने निर्णय गरेकाले पनि लगानीकर्ता सकारात्मक बनेका हुन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा।
ढुक्क छौं, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभाको समानुपातिकको सीट तत्काल बाँडफाँड गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको आग्रह, रामेचापमा जातीय विभेद गर्ने 4 अदालतद्वारा जनाई 2000 जरिवाना लगायतका खबर प्रस्तुत
गर्यौं। अंग्रेजी नयाँ वर्षको रौनक चलिरहेका बेला आज केही युवाको पहलमा ढाकाटोपी दिवस र प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाइएको छ। संसारका धेरै देशले आफ्नो देशको पोशाक जोगाइरहेको अवस्थामा नेपालले पनि अब ढाका टोपी र दौरा सुरुवाललाई महत्व दिनुपर्ने उनीहरूको माग छ। अर्जुन पोखरेलको रिपोर्ट।
बिहान राम्रोसँग घाम झुल्किन नभ्याउँदै पुसको यो ठण्डीमा युवा युवतीहरू ढाका टोपी सम्बन्धी गीत घन्काउँदै माइतीघर मण्डलामा जम्मा भइसकेका थिए। युवाहरूले दौरा सुरुवाल कोटसँगै शिरमा ढलक्क ढाका टोपी ढल्काएका थिए भने युवतीले पनि उसै गरी मिलाएर ढाका टोपी लगाएका थिए। ढाका टोपी र दौरा सुरुवाल अनि राष्ट्रिय झण्डा फरफराउँदा माइतीघरको बाटो ओहोर दोहोर गर्ने जो कोहीले पनि हाम्रो वेशभूषा र संस्कृति सम्झिए। विश्वभर अंग्रेजी नयाँ वर्षको उत्सव चलिरहँदा नेपालमा भने ढाका टोपी र दौरा सुरुवालको उत्सव चल्यो। ढाका टोपी अभियन्ता राजानन्द मान्डव्य:
यो नयाँ वर्ष हामीले अरूको मात्र होइन आफ्नो पनि पोसाकलाई चाहिँ संरक्षण गर्नुपर्छ। हामी कति अरूको मात्र वर्षहरू संरक्षण गरिदिने, अरूका चाडहरू मात्र संरक्षण गरिदिने, हामी हाम्रो पहिचानलाई चाहिँ किन संरक्षण नगर्ने भन्ने चाहिँ एउटा विशेष तपाईँको भावनामा हामीले अभियान सुरुवात गरेका थियौँ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान, जागरूक युवा अभियान नेपाल लगायतका समूहले नेपाली हामी रहौला कहाँ नेपालै नरहे, ढाका टोपी हाम्रो पहिचान लगायतका नारा लगाएर नेपाली ढाका टोपीको संरक्षण र दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गरे। ढाका टोपी नेपालको पहिचानसँग जोडिएको छ। ढाका टोपीमा हाम्रो आफ्नोपन जोडिएको छ। ढाका टोपीले संसारकै उच्च शिर सगरमाथाको पनि प्रतिनिधित्व गर्छ भनिन्छ। हाम्रो आफ्नै उत्पादन भएकोले पनि ढाका टोपी आफ्नै लाग्छ। हुन त एक दिन ढाकाटोपी ढल्काएर माइती घरमा उभिँदैमा यसको संरक्षण हुन्छ र भन्नेहरू पनि भेटिए। तर त्यही भीड़मा नेपालीले लगाउने सबै पोसाक राष्ट्रिय पोसाक भएकोले आज टोपी मात्रै होइन धोती दिवस पनि हो भन्नेहरू पनि थिए। माइतीघरदेखि शुरू भएको र्यालीमा हिमाल, पहाड र मधेश जहाँबाट आएका भए पनि सबैले सबैका पोसाकको सम्मान गर्नुपर्छ भन्ने आवाज बलियो थियो। सप्तरीका सन्तोष कुमार दास।
नेपालमा बसो जति पनि जात जाति र धर्म संस्कृतिको समुदायहरू बसोबास गरिरहेछ उहाँहरूको संस्कृतिहरूलाई सम्मान गर्नुपर्छ र टोपी दिवस मात्र नभएर धोती दिवस पनि हो र हामीले सबैजना मिलेर संरक्षण र सम्वर्धन गर्नुपर्छ र सम्मान गर्नुपर्छ सबैको सबै जात जाति र धर्म संस्कृतिलाई।
2063 सालभन्दा अघि दौरा सुरुवाल र ढाका टोपी राष्ट्रिय पोसाक थियो। तर अन्तरिम संविधान 2063 जारी भएपछि सबै नेपाली समुदायका पोसाक राष्ट्रिय पोसाक हुने भनियो। 2072 सालको संविधानको प्रस्तावनामा भने राष्ट्रिय पोसाकको बारेमा उल्लेख नै गरिएको छैन। तर पनि विश्वमा हरेक देशले आफ्ना बहुसंख्यक नागरिकले लगाउने पोसाकलाई राष्ट्रिय पोसाक बनाएर नेताहरूले विदेश भ्रमणमा समेत तीनै पोसाक लगाउने गरेकोले नेपालमा पनि त्यस्तै हुनुपर्ने अभियन्ताको भनाइ छ। ढाका टोपी र दौरा सुरुवालको प्रवर्धन गर्दा स्वदेशी मेहनतले पनि भाव पाउने बताउनुहुन्छ रीता श्रेष्ठ।
नेपालमै बनेको चिजहरूलाई चाहिँ हामीले चाहिँ प्रयोग गर्न सक्दाखेरि चाहिँ राम्रो नै हुन्छ, किनभने अहिले चाहिँ प्राय जसो विदेशी सामानहरू नै प्रयोग गर्ने गरेको छ र यो ढाका टोपी पनि हामीले बाहिरबाट ल्याउनु पर्ने अवस्था चाहिँ नआओस्।
नेपालमा धेरै जाति र समुदाय भएकाले सबैका आफ्नै पोसाक छन्। तर ढाका टोपी र दौरा सुरुवालको भने छुट्टै इतिहास र महत्व रहेको छ, त्यसैले यसको संरक्षण गर्नुपर्छ भन्ने आवाज बलियो बन्दै गएको हो।
मेरो पनि भन्नु छ। सुरुमा सुनौ आज मनाइएको टोपी दिवस र यसबारे आएका प्रतिक्रिया। योगेश श्रेष्ठ फेसबुकमा लेख्नुहुन्छ, नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाड्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। महपूजा र भाइटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ। त्यसै गरी कपड़ाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई धाका तपुली भनिन्छ, जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिएको छ। केही मानिसहरू ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपड़ा वा प्रविधिबाट उत्पादित कपड़ाबाट बनेको हो भनेर गलत प्रचार गरिरहेका छन्। ढाका शब्द खसकरण भई बनेको ढाका शब्द र बंगलादेशको राजधानी ढाका बीच गोरु त के, गोरुको गोबर बेचेको साइनो पनि छैन। आफ्नै देशको मौलिक सृजनालाई विदेशी र आयातित भन्ने गल्ती नगरौं।
ठुलदाईको ट्वीट छ, 364 दिन विदेशी पोसाकमा ठाटिने अनि एक दिन चाहिँ सामाजिक सञ्जालमा सेल्फी खिचेर हाल्नका लागि राष्ट्रिय पोसाक दिवस मनाउनुको कुनै तुक छैन, सधैँ अपनत्वमा गर्व गर्दै आफ्नो संस्कार संस्कृतिलाई माया गरौं।
निर्वाचन आयोगले समानुपातिक तर्फको मत परिणाम सार्वजनिक नगरेकोमा तेजबहादुर थापालाई चित्त बुझेको छैन। उहाँ सोध्नुहुन्छ, सबै पक्षसँग छलफल गरेर छिट्टै निर्वाचनको परिणाम सार्वजनिक गर्ने रे, त्यो सबै पक्ष भनेको के हो? निर्वाचन आयोग आफै स्वतन्त्र होइन र परिणाम सार्वजनिक गर्न किन सबैसँग सल्लाह गर्नु पर्यो?
ढुङ्गान सबिनले फेसबुकमा लेखेका विचार पनि उस्तै छन्। उहाँले भन्नुभएको छ, निर्वाचन आयोग निष्पक्ष हुनु पर्यो, कुनै पक्षसँग झुकाव राख्नु हुँदैन, यस्तो भयो भने राजनीतिक हस्तक्षेप बढ्छ।
अनि रामप्रसाद पाण्डे लेख्नुहुन्छ, गाउँपालिका, नगरपालिका तथा प्रदेशको केन्द्र सबैलाई सहज हुने ठाउँ हुनुपर्नेमा जसरी पनि आफ्नैमा हुनुपर्दछ भन्नु राम्रो लागेन, समयमै सम्बन्धित सबैले ध्यान दिनु जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuch School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। तरकारीमा हुने विषादीको प्रयोगले भमरा, माकुरा, गोब्रे किरा, चिप्ले किरा, गाइने किरा जस्ता सयौं थरीका मित्रजीव लोपोन्मुख अवस्थामा पुगेका छन्। मित्रजीव हराउँदै जाँदा शत्रुजीवले तरकारी तथा अन्य बालीमा हानि पुर्याउन थाल्छन्। मौरी, भमरा लगायत मित्रजीवको अभावमा पराग सिजनमा कमी आउने, कृषि उत्पादनमा रास आउने र शत्रुजीवले विषादी पचाउने क्षमता राख्ने हुँदा विभिन्न रोग किरा महामारीका रूपमा आउने बाली संरक्षण निर्देशनालयका निर्देशक डाक्टर डिलीराम शर्माले बताउनुभयो।
लामो समयदेखि पानी नपर्दा बैतडी र दार्चुलाका किसानले गहुँ छर्न पाएका छैनन्। सिंचाई सुविधा भएका ठाउँमा किसानले गहुँ छरिसके पनि सिंचाई सुविधा नभएको ठाउँमा भने किसान खेत बाँझै राख्न बाध्य भएका छन्। बैतडीको दोकडा, केदा, सुर्नया लगायतका केही क्षेत्रमा गहुँ छर्न नसकेको किसानहरूले बताएका छन्। यस्तै दार्चुलाको लेकम गाउँपालिकामा पनि सिंचाई सुविधा नहुँदा गहुँ छर्न नपाएको किसानको गुनासो छ। लेकम एक सेजालीका किसान मानबहादुर कार्कीले आफूहरूले अहिलेसम्म गहुँ छर्न नपाएको बताउनुभयो।
रसुवाका शिक्षकलाई स्थानीय तहले तलब खुवाउन नसक्दा समस्या भएको छ। शिक्षा विभागले पर्याप्त मात्रामा रकम निकासा नगर्दा तलब खुवाउन समस्या भएको हो। रसुवामा शिक्षकलाई तलब खुवाउन 20,89,18,000 रुपियाँ आवश्यक पर्ने भए पनि शिक्षा विभागले 18,06,28,000 रुपियाँ मात्र निकासा गरेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ। रकम अभाव भएको भन्दै जनप्रतिनिधिले समाधानका लागि पहल गरिदिन आग्रह गरेपछि कार्यालयले विभागमा रकम निकासाका लागि पत्र पठाएको छ।
खोटाङको दिप्रुङ गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधा नदिने नियम बनाएको छ। उमेर पुगे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा ल्याउने वातावरण बनाउन गाउँपालिकाले विद्यालय नपठाउने अभिभावकलाई गाउँपालिकाबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने शिक्षा नियमावली जारी गरेको छ। बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई नागरिकता र राहदानी सिफारिशदेखि विकास निर्माण सम्बन्धी सेवा समेत नदिइने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो। यस्तै महोत्तरीको सोनमा गाउँपालिकाले आफ्नै शिक्षा नियमावली बनाएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गठित समितिले आउँदा दिनमा विद्यालयको नियमित अनुगमन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने सहितको नियमावली बनाएको हो।
यौनजन्य हिंसा निरुत्साहित गर्न काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आजदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। सेफ्टी पिन क्याम्पेन अन्तर्गत स्टिङ अपरेशनको रूपमा 20 टोलीमा सादा पोशाक प्रहरी, सादा पोसाकका प्रहरी सार्वजनिक गाडीमा परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीमा रहेको महिला सेल शाखाले जनाएको छ। भक्तपुर, ललितपुर र काठमाडौँमा चल्ने गाडीमा बिहान 9 बजेदेखि 12 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म प्रहरी परिचालन गरिएको महिला सेलकी प्रहरी नायब निरीक्षक सुषमा कठायतले जानकारी दिनुभयो।
सरकारले बिरामीसित कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनु हुँदैन भने पनि काठमाडौँमा नाम चलेका अस्पतालले बिरामीसित गैर कानूनी रूपमा सेवा शुल्क उठाउँदै आएको पाइएको छ। निजी स्तरमा संचालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाममा बिरामीसित विभिन्न शीर्षकमा गैर कानूनी रूपमा 13% भन्दा बढी शुल्क लिने गरेको पाइएको हो। 2 महिना यता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसित अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो सैया शुल्क, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्क जस्ता शीर्षकमा गैर कानूनी रूपमा 10% भन्दा बढी सेवा शुल्क असुली गरेको पाइएको छ।
सरकारले सरसफाईमा राखेको लक्ष्य पूरा गर्ने समय सकिँदा पनि अझै 2,82,800 घरमा चर्पी बनाउन बाँकी छ। राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका अनुसार प्रदेश नम्बर 2 सबैभन्दा धेरै 1,66,700 घरमा चर्पी बन्न बाँकी छ। चर्पी बनाउनुपर्छ भन्ने सचेतनाको अभाव, अनुदानको आशा, भूकम्प तथा बाढ़ी र डुबान जस्ता दैवी प्रकोपका घटना र नाकाबन्दी लगायतले समस्या भएको स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
चेतना संरक्षण प्रतिष्ठान नेपालले यस वर्षको साहित्य, पत्रकारिता, समाजसेवा, धर्म संस्कृति र ललित कला पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानको कार्यसमितिको बैठकले धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार डाक्टर लक्ष्मण गौतमलाई र बालकिशन नर्मदा देवी मुन्तडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार मणिराज जोशीलाई दिने निर्णय गरेको छ। यसै गरी ओम प्रकाश गोयल समाजसेवा चेतना पुरस्कार वरिष्ठ समाजसेवी दुर्गा घिमरेलाई दिइनेछ। यस्तै नरेश सुवेदी साहित्य पत्रकारिता पुरस्कार पत्रकार दुर्गानाथ शर्मालाई तथा भूपेन्द्र शोभा रिजाल ललित कला चेतना पुरस्कार कलाकार यादव चन्द्र भुर्तेलाई प्रदान गरिनेछ। सम्मान पत्रसहित सबै पुरस्कारको राशि जनै 51,000 रूपियाँ छ।
पाँचथरमा इतिहासकार तथा अनुसन्धानकर्ता इमान सिंह चेमजोङको 115 जन्म जयन्ती मनाइएको छ। याथुम मुन चैत चोक स्वयं पाँचथरले भाषा साहित्य र इतिहासको क्षेत्रमा क्रियाशील व्यक्तिले चेमजोङको तस्वीरमा माल्यार्पण गरेर श्रद्धा समेत व्यक्त गरे।
मेची नदीमा झुलुङ्गे पुल नबन्दा झापाको मेचे बस्तीमा पुग्न समस्या भएको छ। नदीमा पुल नहुँदा प्रमुख बजार भद्रपुर र चन्द्रगढ़ी आउजाउमा समस्या भएको मेचे बस्तीका बासिन्दाले गुनासो गरेका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले 2072 साल असोज 11 शिलान्यास गरेको पुल निर्माणको काम अझै पूरा भएको छैन।
नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाका नेता किम जोङ उनले आफूले चाहेका बेला आफ्नो आणविक शक्तिको प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ। अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाले क्षेपास्त्रको निशानामा रहेको भन्दै किमले आफ्ना सबै आणविक हतियारको स्विच आफ्नै टेबलमा रहेको बताउनु भएको हो। आफूले जहिले चाह्यो त्यति बेलै ती आणविक शक्ति प्रयोग गर्न सक्ने उहाँको दावी छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 16 महिला राष्ट्रिय लीग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल आर्मी क्लबले फराकिलो जित दर्ता गरेका छन्। एन्फा कम्प्लेक्स 7 बाटो ललितपुरमा आज भएको खेलमा एपीएफले मध्यपश्चिम विकास क्षेत्रलाई 26-0 फराकिलो अन्तरले हराएको छ। एपीएफकी सावित्रा भण्डारी एक्लैले 12 गोल ठोकिन्, यस्तै अनिता केसीले 5 र अञ्जली युञ्जनले 4 गोल गरे। एपीएफले मध्यपश्चिम विरूद्ध पहिलो हाफमा 14 र दोस्रो हाफमा 12 गोल गरेको थियो। यसअघि आज भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई 12-0 फराकिलो अन्तरले हरायो। आर्मीका लागि दिपा राई एक्लैले 5 गोल गरिन् भने कृष्णा खत्रीले ह्याट्रिक पूरा गरिन्।
र इङ्ग्लिश प्रिमियर लिग फुटबलमा ब्राइटन र बर्नमाउथले बराबरी खेलेका छन्। 2 टोलीले 1-1 गोलको बराबरी खेलेका हुन्। लीगमा अहिले 9:15 लिभरपुल र बर्नले, स्टोक सिटी र न्यू क्यासल तथा लेस्टर सिटी र हडल्सफिल्डले खेल्दैछन्। राति 11:15 हुने खेलमा भने म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच प्रतिस्पर्धा हुँदैछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय खेल खबरसँगै सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभाको समानुपातिको सीट तत्काल बाँडफाँड गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको आग्रह। आयोगले परिणाम सार्वजनिक नगर्दा देश बन्धक बनेको भनाई।
रामेछापमा जातीय विभेद गर्ने 4 जनालाई अदालतद्वारा जनही 2,000 रूपियाँ जरिवाना। पीड़ितलाई 25,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला।
विभिन्न कार्यक्रम गरी 5 राष्ट्रिय ढाका टोपी दिवस मनाइयो। सबै पोसाकको सम्मान गर्दै धोती दिवस पनि मनाउनु पर्ने माग बढ्दो।
सबै आणविक हतियारको स्विच आफ्नै टेबलमा रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी। जुनसुकै बेला आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी।
र महिला लिग फुटबलमा एपीएफ र आर्मीको फराकिलो जित, मध्यपश्चिम विरूद्ध एपीएफको 26 गोल।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।